मंगल 2 अक्टूबर के सैरबीन के साथ शफी नकीजा मई का सलाम। पाकिस्तानी सुप्रीम कोर्ट ने साबिक फौजी सदर परवेज मुशर्रफ को अदालत में हाजिर होने के लिए सर तोड़ कोशिशें कर ली, मगर एक साबिक जज ने कहा
मुशर्रफ को भूल जाए बेहतर है, मुशर्रफ साहब ने तो मुझे नहीं लगता है कि आना है, अगर वो आ गए तो प्रॉब्लम ही क्रिएट होगा।
तफसीलन ये मौजू आलमी खबरों के बाद।
ये BBC उर्दू सर्विस है, अब्दुल्ला फारूकी से खबरें सुनिए। चीफ जस्टिस ऑफ पाकिस्तान मियां साकिब निसार ने आज अपने रिमार्क्स में जनरल रिटायर्ड परवेज़ मुशर्रफ को मुखातिब करते हुए कहा कि वो जुर्रत का मुजाहरा करते हुए वतन वापस आ जाएं, उन्हें उस वक्त तक गिरफ्तार नहीं किया जाएगा जब तक वो अदालत में पेश नहीं होते। तफसील के साथ इस्लामाबाद से शहजाद मलिक।
चीफ जस्टिस मियां साकिब निसार ने मुकदमे की समाअत के दौरान रिमार्क्स दिए कि कहीं ऐसा ना हो कि साबिक फौजी सदर को गैर मौजू हालात में पाकिस्तान आना पड़े, जो शायद उनके लिए बेहतर नहीं होगा। मुलजिम परवेज मुशर्रफ के वकील अख्तर शाह अदालत में पेश हुए और बताया कि उनके मौकिल को आयन शिकनी के मुकदमे की समाअत करने वाली खसूसी अदालत ने इश्तहारी करार दिया हुआ है। चीफ जस्टिस ने साबिक फौजी सदर की मेडिकल रिपोर्ट तलब करते हुए रिमार्क्स दिए कि मुलजिम की कमर का इलाज पाकिस्तान में करवाया जाएगा क्योंकि पाकिस्तान में दुनिया के बेहतरीन डॉक्टर्स मौजूद हैं।
सऊदी अरब का एक वफ्द आजकल पाकिस्तान में मौजूद है और वह मुख्तलिफ शोबों में सरमायाकारी के इम्कानात का जायज़ा ले रहा है, जिनमें गवादर में ऑयल रिफाइनरी कायम करने की तजवीज़ भी ज़ेरे गौर है। ताहम बलोच अस्करियत पसंदों ने उन्हें सरमायाकारी न करने की तनबीह की है। हारून रशीद।
सऊदी वफ्द ने पाकिस्तान में तवानाई और कानकनी के शोबों में सरमायाकारी के लिए पाकिस्तानी हुकाम से मुलाकातें की हैं और वो मुख्तलिफ जगहों का दौरा भी करेगा। सऊदी सफीर नवाफ बिन सईद अल मालिकी ने सऊदी खबर रसा इदारे को बताया है कि गवादर की बंदरगाह पर तवानाई और तेल के शोबों में सरमायाकारी करने से मुतालिक अमूर का जायज़ा भी लिया जा रहा है। दूसरी जानब गैर कानूनी तंजीम बलोच लिब्रेशन फ्रंट ने अपने एक बयान में सऊदी हुकूमत को सूबे बलोचिस्तान में सरमायाकारी करने से बाज रहने की तंबीह की है।
पाकिस्तान के दारुलहुकूमत इस्लामाबाद की एहतसाब अदालत ने कौमी एहतसाब ब्यूरो को साबिक वजीर ख़जाना इसहाक डार की पाकिस्तान में कुर्क की गई जायदाद को फरोख्त करने की इजाज़त दे दी है। पाकिस्तानी अदालत ने उन्हें गुज़िश्ता बरस इश्तिहारी करार दिया था। इंडियन पुलिस ने दसियों हज़ार किसानों के साथ झड़पों के दौरान उन्हें मुंतशिर करने के लिए आंसू गैस फेंकी है और उन पर वाटर कैनन का इस्तेमाल किया है। तफसील के साथ ताबिंदा कौकब।
इंडिया में मुजाहरे करने वाले किसान एक हफ्ते से ज्यादा पैदल या फिर ट्रैक्टर पर सफर करके दारुलहुकूमत दिल्ली पहुंचे थे। वो अपना एहतजाज शहर के बीच में पहुंचकर खत्म करना चाहते थे, लेकिन उनका रास्ता रोका गया। किसान अपने कर्जे माफ कराने और बिजली और ईंधन की कम कीमतों के लिए हुकूमत की मदद का मुतालबा कर रहे थे। कई किसानों का कहना है कि वो दिवालिया हो चुके हैं और जिंदा रहने की बमुश्किल कोशिश कर रहे हैं। इंडिया की आधी से ज्यादा आबादी ज़राअत पर इन्हिसार करती है। दसियों हजार किसानों ने गुज़श्ता 20 सालों के दौरान खुदकुशियां भी की हैं।
इंसानी हुकूक के कारकुनान और हिज़्ब मुखालिफ ने इंडियन हुकूमत पर तनकीद की है कि उसने मुजाहिरीन को दारुलहुकूमत में दाखिले से रोका है। अफगानिस्तान के दारुलहुकूमत काबुल में अफगान ताजिरों ने चीनी मसनूआत के दरामदी महसूलात में इजाफे पर एहतजाज किया है। हुकूमत ने हाल ही में तमाम चीनी मसनूआत पर महसूलात में 3 गुना इजाफा कर दिया है। अफगानिस्तान हर साल चीन से 1 अरब डॉलर की अशिया दरामद करता है। इन अशिया में कपड़े, घरेलू सामान, बर्की आलात और तामीराती सामान शामिल है, जबकि अफगानिस्तान सिर्फ 50 लाख डॉलर्स की अशिया बरामद करता है। तुर्की में तफ्तीशकारों ने 417 अफराद की गिरफ्तारी का हुक्म दिया है, जिन पर खतीर रकम की मनी लॉन्ड्रिंग का इल्जाम है। उबैद मलिक।
तुर्की के सरकारी खबर रसां इदारे के मुताबिक 200 से ज्यादा अफराद को आज सुबह 40 सूबों में छापों के दौरान गिरफ्तार किया गया है। बताया गया है कि उन अफराद पर शुबा है कि वो 420 मिलियन डॉलर्स की गैर मुल्की करेंसी दसियों लाख गैर मुल्की अकाउंट्स में मुंतकिल कर रहे थे। जिन अकाउंट्स में वो रकम मुंतकिल की जा रही थी उनमें ज्यादातर अमरीका में रहने वाले ईरानी शहरी थे। मुश्तबा अफराद पर यह शुबा भी किया जा रहा है कि वो एक मुजरमाना गिरोह तश्कील दे रहे थे जो दहशतगर्दी में मावनत के कवानीन की खिलाफवर्जी कर रहा था।
और रवां साल तबियात का नोबेल इनाम 3 साइंसदानों को दिया गया है, जिनका ताल्लुक अमरीका, फ्रांस और कनाडा से है। तफसील के साथ फरहत जावेद।
आर्थर एशकन, जेरर्ड मुरू और डोना स्ट्रिकलैंड को लेजर फिजिक्स के शोबे में अहम इजादात पर यह इनाम दिया गया है। امریکی سائنسدان آرتھر ایشکن نے آپٹیکل ٹویزرز بنائے ہیں جو روشنی کے ریڈیائی دباؤ کو استعمال کرتے ہوئے ایٹم، ذرات، وائرس اور دیگر جاندار سیلز کو ایک جگہ سے دوسری جگہ منتقل کر سکتے ہیں، جبکہ دیگر دو سائنسدانوں کو آنکھوں کی سرجری میں استعمال ہونے والے زیادہ شدت کے الٹرا شارٹ آپٹیکل پلسز کا طریقہ کار وضع کرنے پر نوبیل انعام دیا گیا ہے۔
ایران کے بارے میں اطلاعات ہیں کہ وہ شامی حکومت کے ساتھ $460 ملین کے تعمیراتی معاہدے پر رضامند ہو گیا ہے۔ اس معاہدے میں مغربی شام کے صوبے لتاکیہ میں پاور پلانٹ کی تعمیر بھی شامل ہے۔ یہ خبریں آپ بی بی سی اردو سروس سے سن رہے ہیں۔
سامعین کے خطوں سے ترتیب دیا ہوا پروگرام پیش خدمت ہے۔ آپ کا خط ملا، سب سننے والوں کو عارف وقار کا سلام پہنچے۔
آپ ہم سے کچھ پوچھنا چاہیں یا ہمیں کچھ بتانا چاہیں تو خط لکھ کر ہم سے رابطہ کر سکتے ہیں۔ پتہ ہے پوسٹ باکس 3101 اسلام آباد۔ آپ کے خطوں کے جواب ہر اتوار کو سیربین میں دیے جاتے ہیں۔
پاکستان کے چیف جسٹس میاں ثاقب نثار نے سابق فوجی صدر پرویز مشرف کی وطن واپسی سے متعلق پرویز مشرف کو مخاطب کرتے ہوئے ریمارکس دیے کہ خود کو جرأت مند کمانڈو کہنے والا پاکستان کیوں نہیں آ رہا۔ چیف جسٹس نے جنرل ریٹائرڈ پرویز مشرف کو مخاطب کرتے ہوئے کہا کہ وہ جرأت کا مظاہرہ کریں، وطن واپس آئیں، انہیں اس وقت تک گرفتار نہیں کیا جائے گا جب تک وہ عدالت میں پیش نہیں ہوتے۔ اسلام آباد سے شہزاد ملک۔
چیف جسٹس میاں ثاقب نثار کی سربراہی میں سپریم کورٹ کے 3 رکنی بینچ نے ملزم پرویز مشرف کی وطن واپسی سے متعلق مقدمے کی سماعت کی۔ چیف جسٹس میاں ثاقب نثار نے مقدمے کی سماعت کے دوران ریمارکس دیے کہ کہیں ایسا نہ ہو کہ سابق فوجی صدر کو غیر موزوں حالات میں پاکستان آنا پڑے، جو شاید ان کے لیے بہتر نہیں ہوگا۔ ملزم پرویز مشرف کے وکیل اختر شاہ عدالت میں پیش ہوئے اور بینچ کو بتایا کہ ان کے موکل کو آئین شکنی کے مقدمے کی سماعت کرنے والی خصوصی عدالت نے اشتہاری قرار دیا ہوا ہے۔ اس کے علاوہ سن 2007 میں ہونے والے لال مسجد آپریشن میں بھی پرویز مشرف ملزم تصور کیے جا رہے ہیں، جبکہ لال مسجد کے خلاف فوجی آپریشن کے لیے آرٹیکل 245 کے تحت ضلعی انتظامیہ کی معاونت کے لیے فوج سے مدد لی گئی تھی۔ ملزم کے وکیل کا کہنا تھا کہ لال مسجد کیس میں ان کے موکل پر کوئی چارج نہیں ہے، جس پر چیف جسٹس نے ریمارکس دیتے ہوئے کہا کہ لال مسجد کیس میں اگر ان کے موکل خانہ نمبر 2 میں ہیں تو پھر وہ مرکزی ملزمان میں شامل نہیں ہیں۔ عدالت کا کہنا تھا کہ سابق فوجی صدر لال مسجد کے مقدمے میں نہ صحیح، لیکن وہ سنگین غداری کے مقدمے میں ملوث ہیں اور عدالت نے انہیں اشتہاری قرار دیا ہوا ہے۔ چیف جسٹس نے ریمارکس دیتے ہوئے کہا کہ ملزم پرویز مشرف کے خلاف مقدمات کا فیصلہ قانون کے مطابق کیا جائے گا۔ بینچ کے سربراہ کا کہنا تھا کہ رضاکارانہ طور پر پیش ہونے کی صورت میں پرویز مشرف کی عزت ہوگی، کیونکہ انہوں نے ملک کی سب سے بڑی عدالت سے وطن واپسی کے بارے میں کہا تھا۔ عدالت نے ملزم پرویز مشرف کو مخاطب کرتے ہوئے کہا کہ کمانڈو کو جرأت کا مظاہرہ کرتے ہوئے وطن واپس آنا چاہیے۔ سپریم کورٹ کا کہنا تھا کہ اگر کوئی ملزم پاکستان سے چلا جائے اور عدالت میں پیش نہ ہو تو ایسا نہیں ہو سکتا۔ چیف جسٹس نے سابق فوجی صدر کی میڈیکل رپورٹ طلب کرتے ہوئے ریمارکس دیے کہ ملزم کی کمر کا علاج بھی پاکستان میں کروایا جائے گا، کیونکہ پاکستان میں دنیا کے بہترین ڈاکٹرز موجود ہیں۔ سپریم کورٹ نے اس مقدمے کی سماعت 11 اکتوبر تک ملتوی کر دی۔ شہزاد ملک، بی بی سی، اسلام آباد۔
اور آئیے اب صورتحال کا تجزیہ کرتے ہیں۔ اس سلسلے میں میں نے پرویز مشرف صاحب کے وکیل اختر شاہ، آئینی امور کے ماہر ریٹائرڈ جسٹس طارق محمود، عسکری امور کی مصنفہ ڈاکٹر عائشہ صدیقہ اور ریٹائرڈ ایئر مارشل مسعود اختر سے بات کی ہے۔ سب سے پہلے پرویز مشرف کے ایڈوکیٹ اختر شاہ، میں نے ان کو باور کرایا کہ سپریم کورٹ نے ریٹائرڈ جنرل پرویز مشرف کو بہت ہی احترام، محبت، پیار سے بارہا کہا کہ واپس آ جائیں، پھر بھی جنرل واپس نہیں آ رہے، وجہ ہے کیا؟
میں 2 سال سے یہ عرض کرتا آ رہا ہوں تمام کورٹس میں کہ جنرل پرویز مشرف پاکستان آنا چاہتے ہیں، عدالتوں کے احترام کرتے ہیں اور عدالتوں میں پیش بھی ہوں گے، کیونکہ وہ اپنے اوپر کوئی ایسا الزام خاص طور پہ فرام پاکستان وہ لے کے کہیں نہیں جانا چاہتے، بلکہ اس کو کلیئر کر کے
ٹھیک ہے
جو ہے وہ سرخرو ہونا چاہتے
ہیں۔
اب رہی بات میڈیکل کی، ان کا میڈیکل بورڈ ہو رہا ہے، جو رپورٹ وہ دیں گے وہ انشاءاللہ اور 11 اکتوبر کو پیش کر دی جائے گی.
ٹھیک ہے. اب یہ میڈیکل کی جو آپ نے بتائی بات, تو یہ 11 اکتوبر کو میڈیکل رپورٹ آپ کہہ رہے ہیں کہ آ جائے گی؟
11 اکتوبر تک ڈیٹ ہے.
ٹھیک ہے.
اینڈ آئی ایم شیور اس سے پہلے یہ میڈیکل رپورٹ آ جائے گی, جو کہ میں نے عدالت سے آج ریکویسٹ کی ہے کہ اس میڈیکل رپورٹ کو کورٹ میں نہ پڑھا جائے, یہ ریکویسٹ ہے عدالت سے, اس کو چیمبر میں پڑھ لیا جائے. اور اگر اس میں اس کے بعد بھی عدالت, معزز عدالت یہ اس نتیجے پہ پہنچتی ہے کہ جنرل پرویز مشرف کو ان حالات میں بھی پاکستان آنا چاہیے, تو یس وائی ناٹ, ہی ول کم.
ٹھیک ہے. آپ جنرل صاحب کے وکیل ہیں, نہ آنے کی خود وہ کیا وجہ بتاتے؟
بات ہوتی ہے.
ٹھیک ہے.
اور نہ آنے کی کوئی اور وجہ نہیں ہے, ایک تو سیکیورٹی ایشو تھے, کیونکہ پہلے منسٹری آف, ابھی تو خیر سپریم کورٹ نے ابھی آرڈر کیا ہے نا, تو پہلے منسٹری آف انٹیریئر نے جو ہے سیکیورٹی دینے کا وعدہ کیا, دوسری عدالتوں نے بھی منسٹری آف انٹیریئر کو لکھا, لیکن منسٹری آف انٹیریئر کے اوپر میں اپنی طور پہ کہہ رہا ہوں اور کھل کے کہہ رہا ہوں, اعتماد نہیں ہے. نمبر ون تھنگ کہ لال مسجد کا جھوٹا کیس ہم پہ ڈالا گیا, اور فوج کو جو ہے منسٹری آف انٹیریئر نے ریکویسٹ کر کے نیڈ آف سول پاور بلایا گیا اندر آرٹیکل 245 آف دا کانسٹیٹیوشن آف اسلامک ریپبلک آف پاکستان. اس کے بعد انہیں کے آفیشلس نے جب ان کو کہا گیا, حالانکہ انویسٹیگیشن میں بے گناہ ڈکلیئر ہو چکے ہوئے ہیں, جب انہیں کے آفیسر کو کہا گیا کہ آپ, میں نے اپلیکیشن دی کورٹ میں, آپ کورٹ میں آ کے یہ بتا دیں کہ یہ آپ نے فوج کو بلایا تھا, جنرل مشرف کا اس میں کوئی رول نہیں ہے, تو انہوں نے آنے سے انکار کر دیا. نمبر ٹو تھنگ, آپ سنتے جائیے گا, ناؤ اسلام آباد کورٹس کے اندر ایک بہت برا ٹیررسٹ اٹیک ہوا, جس میں کافی سارے وکیل اور ایک جج صداقت عوان وہ اس دنیا سے چلے گئے. اس کے بعد ایک اٹیک ہوا کوئٹہ میں, اس میں 8 اگست کی یہ بات ہے, اس میں بہت سارے وکلاء شہید ہو گئے. اور پھر ایک اٹیک ہوا پشاور میں ججز کے اوپر, پھر جنرل مشرف کے اوپر بھی اٹیک کافی سارے ہو چکے ہوئے ہیں. آج تک ان تمام اٹیکس جتنے بھی ہوئے ہیں ان کا نتیجہ صفر. سو وین اے منسٹری آف انٹیریئر کین ناٹ ڈیفینڈ اٹ سیلف, تو میں نے کہا آئی ڈونٹ ٹرسٹ. لیکن میں نے تمام کورس میں آن بہاف آف جنرل پرویز مشرف یہ ریکویسٹ کی ہوئی ہے کہ ہمیں منسٹری آف ڈیفینس سے سیکورٹی دی جائے. ہم نے اپلیکیشن دی, منسٹری آف ڈیفینس نے ڈکلائن کر دیا کہ وہ سیکورٹی نہیں دے سکتے بیکاز اٹ ڈز ناٹ کم ان اٹس ڈومین. اوکے, نو آر مینڈیٹ میں نہیں ہے, تو لہٰذا ابھی آئی ایم جسٹ ویٹنگ فار دا میڈیکل رپورٹ, دین اٹس اپ ٹو دا کورٹ, حکم کریں گے کہ ان حالات میں بھی آؤ. ہاں, ایک آدھی گزارش شاید اور میں کر دوں تو ضرور آئیں گے جناب مشرف.
یہ تھے مسٹر پرویز مشرف کے ایڈوکیٹ اختر شاہ. آئینی امور کے ماہر ریٹائرڈ جسٹس طارق محمود سے بھی میں نے بات کی, باور کرایا کہ سپریم کورٹ آف پاکستان عدالت عظمیٰ وزیر اعظم کو گھر بھیج دینے کی طاقت رکھنے والا ادارہ ہے. اب منت, سماجت اور ترلو پر کیوں بات اتر آئی کہ ریٹائرڈ جنرل مشرف صاحب پاکستان پلیز واپس آ جائیں؟
گزارش یہ ہے کہ دیکھیں, پاکستان جب سے بنا ہے تو ایک طاقت ہے جس کو اب میرے جیسے لوگ بھی ماننا شروع ہو گئے ہیں کہ طاقت ہے. تو سوال یہ ہے کہ اگر ایک کام نہیں ہو سکتا تو میرا خیال ہے کہ اگر اس کام کو چھوڑ دیا جائے تو زیادہ مناسب ہوگا, کیونکہ اس میں وقت کا ضیاع بھی ہے, انرجی بھی ویسٹ ہو رہی ہے. میرا آج سے یقین نہیں ہے, میرا بہت پہلے سے یقین تھا کہ جناب اس کو چھوڑیں اس مسئلے کو, تو وہ لوگ وہ بھی ناراض ہوئے اور کچھ اور لوگ بھی ناراض ہوئے. تو میرا خیال ہے ہمیں کچھ گراؤنڈ ریالٹیز ایسی ہیں جس کو مان لینا چاہیے. مشرف کو بھول جائیں بہتر ہے, اگر مشرف کے پیچھے پڑے رہیں گے تو مشرف صاحب نے تو مجھے نہیں لگتا ہے کہ آنا ہے. اور اگر وہ آ گئے تو پرابلم ہی کریٹ ہوگا, ہمارے مسائل حل نہیں ہوں گے.
اچھا چلے, یہاں جیسے صاحب جانے دیں, نواز شریف کی حکومت جا چکی, وہ انتظامیہ جا چکی, اب ایک نئی حکومت ہے. سوال میرا یہ ہے, کیا حکومت وقت, حکومت پاکستان اپنی کوششوں کے ذریعے ایک مفرور شخص کو پاکستان گرفتار کر کے لا سکتی ہے, لا سکے گی؟ اتنا دم ہے؟
نہیں, مجھے اس لیے بھی نہیں لگتا کہ دیکھیں کچھ بھی ہے, نواز شریف نے ایک سٹینڈ لے لیا تھا, غلط لیا تھا یا صحیح لیا تھا, اور وہ اس کو کسی حد تک اوپنلی تو کم سے کم کھڑا ہو گیا تھا کہ ہم اس کو ٹرائل کریں گے. ठीक है जी, लेकिन बाद में जो कुछ हुआ वो सबके सामने है और वो ऐसा मुमकिन नहीं हो सका और अल्टीमेटली बहुत आसानी से वो चले गए। और बाद में मुशर्रफ साहब ने ये बयान भी दिया, इन अवे सुप्रीम कोर्ट पर इल्जाम आ गया, उन्होंने कहा कि मुझे जो वहां से रिलीफ मिला है तो उसमें राहिल शरीफ साहब का भी हिस्सा है। तो सवाल ये है कि अगर उस वक्त जो है नवाज शरीफ साहब अभी डिटर्मिंट थे ये काम करने के लिए और उनसे नहीं हो सका, तो ये जो मौजूदा हुकूमत है उनके तो फवाद चौधरी साहब ने ओपनली स्टेटमेंट दिया है कल और परसों, उन्होंने कहा कि हमारी हुकूमत के पीछे अदलिया और फौज खड़ी है। तो अगर ये सूरत हाल है तो फिर तो अब तो सवाल ही पैदा नहीं होता।
तो मैं क्या समझूं, क्या कहूं, जो कुछ हो रहा है, जो कुछ कहा जा रहा है और अब तक जो कोई कार्रवाई सामने आई है, सबकी सब नूरा कुश्ती है, टोपी ड्रामा है।
नूरा कुश्ती मैं नहीं कहूंगा, देखिए गुजारी नूरा कुश्ती नहीं करूंगा। एक 1973 में एक कोशिश की गई थी कि आर्टिकल 6 जो है उस पर डाला जाए, लेकिन आप जानते हैं कि फिर आर्टिकल 7 जो है 6 डाला गया तो डालने वाला जो है वो तो बाद में एग्जीक्यूट हो गया, इस बात को तो हम नहीं भूले ना, और वो भी उसके बाद एक कू हुआ 77 में और अल्टीमेटली वो फांसी पर चढ़ गया या चढ़ा दिया गया, जो भी आप कह लें। तो गुजारिश है फिर आपने इसमें मजीद सख्ती कर दी तो कुछ भी नहीं हुआ। तो गुजारिश है अब आर्टिकल 6 जो है ना, बल्कि हमें अब ये सोचना चाहिए, बल्कि देखिए मैं आपको बात बड़ी मैं सिंपल और विद इन द लाइन करने की कोशिश कर रहा हूं कि फवाद चौधरी साहब ने परसों बयान दिया है ना या कल दिया है, उन्होंने फरमाया कि हमारे पीछे जो है वो जो है फौज और अदलिया खड़ी है, तो इसका मतलब है सबने कॉम्प्रोमाइज कर लिया है ना। तो अब ये जो सिस्टम है ऐसे ही चलेगा, आसमा जहांगीर अल्लाह मगफरत करे फौत हो गई और उसके बाद आप बताएं अब कहा, अब कोई इस किस्म की बात नहीं है क्योंकि लोग जो है ना वो मायूस हो गए हैं। अब वो अब स्पीकिंग फॉर माई सेल्फ मैं कहता हूं कि किसी भी तरीके से ये हुकूमत जैसे भी है, जैसे भी इसको सपोर्ट है, खुदा के लिए जो इकोनॉमिकली जो इतना बड़ा क्राइसिस है जो आने वाले दिनों में पता नहीं हमारे साथ क्या करने वाला है, अगर इस क्राइसिस से निकाल के ये हुकूमत हमें ले जाए ना तो मैं इनको पूरे मार्क्स देने के लिए तैयार हूं, क्योंकि लोग मर रहे हैं, तड़प रहे हैं, बर्बाद हो रहे हैं पानी से, भूख से, इफ्लास से। अब मैं उस तरफ चला गया हूं, अब ये डेमोक्रेसी आजादी मेरी जिंदगी गुजर गई, तो मेरे लिए ये लफ्ज जो है ना ये बेमानी हो गए।
ये थे आईनी उमूर के माहिर रिटायर्ड जस्टिस तारिक महमूद। मैंने अस्करी उमूर की मुसन्निफा डॉक्टर आयशा सदीका से भी बात की, पूछा क्या सुप्रीम कोर्ट वाकई ये कोशिश कर रही है कि साबिक फौजी सरबराह जनरल परवेज मुशर्रफ अदालत के सामने पेश हों।
इस सवाल के जी दो पहलू हैं, एक तो ये है कि क्या परवेज मुशर्रफ आना चाहेंगे, और उन्होंने तो अभी कह दिया है कि जनाब अगर आप गारंटी दें कि वापस वो चले जाएंगे, उनका इलाज हो रहा है, उनके वकील ने कहा है, तो फिर वो आएंगे। तो एक तो ये बहाने बना रहे हैं तो आएंगे ही नहीं। दूसरा ये है कि क्या सुप्रीम कोर्ट लाना चाह रहा है, ये एक दिलचस्प सवाल है, क्योंकि उनको भी मालूम है कि परवेज मुशर्रफ वापस नहीं आएगा, इसलिए कहने में तो कोई हर्ज नहीं कि वो लाना चाह रहे हैं। क्या ताकत है, कौन सा ऐसा केस है जिसमें किसी ने कोई जुर्म किया हो या उस पर इल्ज़ाम लगा हो और पाकिस्तान की सुप्रीम कोर्ट जो है लोगों को ला सकी हो? तो मुशर्रफ जिसने इतना नुकसान दिया है मुल्क को, मेरा नहीं ख्याल कि उसको भी ये ला पाएंगे।
तो असल बहरान डॉक्टर आयशा सदीका है क्या, कहां पर है?
लगता तो कुछ ये है जी कि ये जो एक पाकिस्तानी लोगों के गिर्द जो एक ड्रामा खेला जा रहा है जिसमें ये बताया जा रहा है कि जो जुडिशियल सिस्टम है हमारा, अदालती निज़ाम, वो इतना आज़ाद और इंडिपेंडेंट है कि वो हर किसी को सज़ा सुनाता है और बहुत ईमानदार अदालती सिस्टम है। मेरे ख्याल में ये तासुर दुनिया में और लोगों में कायम करने की कोशिश की जा रही है, क्योंकि मेरा अपना ख्याल है कि वो जुड़ा हुआ है ये तासुर इस बात से कि फिर आप क्योंकि फाइनेंशियल एक्शन टास्क फोर्स जब कहती है कि जी आप दहशत गर्दों को सजा सुनाएं या उनको कैद करें, तो जवाब आता है हमारी सरकार से, रियासत से, कि जी ये तो हमारा अदालती निज़ाम है और जो आज़ाद है, बहुत इंडिपेंडेंट है, वो करता है। تو میرے خیال میں یہ تاثر قائم کرنے کی کوشش کی جا رہی ہے, اس سے بڑھ کے اور کچھ نہیں.
اچھا میں آپ کو ایک مثال دیتا ہوں, اس کے بعد میرا سوال آپ کو اور واضح کرے گا کہ میں کیا پوچھنا کیا چاہ رہا ہوں. ڈاکٹر عائشہ صدیقہ, ریٹائرڈ جنرل پرویز مشرف کے کیس کو اتنا اہم کیوں سمجھا جا رہا ہے؟ یہ سوال میں اس لیے کر رہا ہوں کہ ریٹائرڈ جنرل اسلم بیگ کے خلاف تو فیصلہ بھی آ چکا ہے, ان کے خلاف کوئی کارروائی کیوں نہیں ہو پاتی؟ وہ تو پاکستان میں ہی ہیں.
دیکھیں لوگ سمجھ رہے ہیں کہ ظاہر ہے یہ ٹریزن کا کیس ہے تو ان کو لایا جانا چاہیے, اور اس کے علاوہ انہوں نے ملک کے ساتھ پرویز مشرف نے بہت کچھ کیا ہے. ابھی پاکستان کے خلاف بیرونی جو عدالتیں ہیں ان میں بہت سارے کیسز موجود ہیں جس میں 2-3 ارب ڈالر پاکستان کو جرمانہ جو ہے وہ سزا سنائی جانے والی ہے یا سنا دی گئی ہے, اور یہ تمام وہ فیصلے ہیں جو پرویز مشرف کے زمانے میں ہوئے ہیں. تو اس کو لانا تو چاہیے, لائیں گے. دیکھیں اور لوگوں کو اس میں دلچسپی بالکل ہے, لیکن یہ ہے کہ دیکھنے والوں کو, لیکن کیا یہ کوئی سزا سنا سکتے ہیں, یہ دے سکتے ہیں؟ مرزا اسلم بیگ کا کیس دیکھیں, مرزا اسلم بیگ کے خلاف سنایا گیا فیصلہ وہ تو موجود ہے, لیکن اس کا پھر امپلیمنٹیشن جو ہے وہ بالکل بھی نہیں ہو رہی. تو پرویز مشرف کے خلاف جو کیس ہوگا اگر وہ لے بھی آئے تو اس کی امپلیمنٹیشن جو ہے وہ کہاں ہوگی؟ فوج نہیں ان کو بھگایا تھا تو فوج ان کا دفاع کرے گی.
تو جو میری سمجھنے میں نہیں آتا, میں یہ سوال کیسے کروں تو بھائی بلی کی گلے میں گھنٹی باندھے گا کون, کون امپلیمنٹ کرے گا؟
اس وقت تو جی کوئی ایسی عدالت نہیں پاکستان میں, ایسی کوئی حکومت نہیں جو کہ فوج اور فوج کے ایک پرانے سربراہ کو سزا اگر سنا بھی دی جائے تو اس کو لاگو وہ کر رہے سزا کو.
یہ تھیں عائشہ صدیقہ, اور اسی موضوع پر میں نے ریٹائرڈ ایئر مارشل مسعود اختر سے بات کی.
اس کے بارے میں اس وقت میں کچھ نہیں کہوں گا, کہہ سکتا ہوں اس پوزیشن میں, لیکن میرے خیال میں ہم پاکستانی ملٹری اور حکومت سب کے جو ارباب اقتدار ہیں ان کو جان لینا چاہیے کہ گلوبلائز دنیا میں جب کہ انسان وہاں سوچتا ہے تو ایک ٹکر چل جاتا ہے, تو گلوبلائز دنیا میں اب چھپنا یا باہر رہنا, پتہ نہ چلنا اور اس کو گرفتار نہ کرنا, میرے خیال میں اس سے کوئی بچ نہیں سکتا. اور اس کے وجوہات ہمارے بہت سارے اندرون خانہ بھی ہیں, لیکن ہمیں میرے خیال میں اس کا ادراک نہیں ہے چندہ. تو تھوڑا بہت اثر تو ضرور پڑے گا, لیکن مشرف صاحب نے جو کچھ کیا ہے وہ بھی لوگوں کے سامنے ہے جو رینک اینڈ فائل فوج کے ہیں. تو میرے خیال میں اس کے بارے میں جب کوئی بات ہوئی تو فوج کے ساتھ بات بھی کر لی جائے گی اور کوئی درمیانہ راستہ نکال لیا جائے گا.
بہت بڑی بات کہہ دی آپ نے سر. کیا فوج خود نہیں چاہے گی کہ سابق فوجی سربراہ عدالت کے سامنے پیش ہوں اور اپنے ادارے کی ساکھ بہتر بنائیں بجائے اس کے کہ ایک بھگوڑے یا مفرور قرار دیے جائیں؟
میرے خیال میں درمیانہ راستہ نکالنا چاہے گی فوج. مثلا یہ جو دو ہمارے جنرلز ہیں جن کو کہ اصغر خان کیس میں انوالوڈ ہیں, اس کے بارے میں اگلے دن میں پڑھ رہا تھا اخبار میں کہ اس کا فیصلہ یہ ہوا کہ فوج خود ان کا ٹرائل کرے گی. میرے خیال میں پاکستان میں وہ وقت ابھی نہیں آیا, آنا چاہیے وہ وقت. مثلا ایڈمرل منصور کیونکہ نیول چیف تھے, ان کو ہتھکڑیاں لگا کے لایا گیا, لیکن ان کو بھی ریسٹ ہاؤس میں سہالا رکھا گیا تھا کہ جو فیصلہ کرنا تھا وہ ہوا نہیں. تو ایونچولی تو یہ ہمیں فیصلے کرنے پڑیں گے, ہمیں ایک مہذب قوم بننا پڑے گا, لیکن تب تک میرے خیال میں کل جیسے ہوتا تھا کہ فوج 111 بریگیڈ بھیج دیتی تھی, وہ نہیں ہوتا اور نہ وہ ہوگا. اور اس کے بڑے وجوہات ہیں, گلوبلائز میڈیا ہے, حکومت زیادہ طاقتور ہو گئی ہے, دنیا میں شور مچ جاتا ہے, اور سو ان وجوہات کی بنا پر وقت بہت بدل چکے ہیں, فوج کو بھی بدلنا چاہیے اور حکومت کو بھی بہتر ہونا چاہیے. زیادہ پاورفل مورل اتھارٹی ان کے پاس ہونی چاہیے, اخلاقی قوت ان کے پاس ہونی چاہیے جو کہ ماضی میں نہیں رہی, آج تھوڑی بہت ہے, لیکن یہ مرہون منت خالی ایک گلوبلائزیشن اور گلوبلائز میڈیا کی وجہ سے ہے کہ اتنی طاقت آ گئی ہے سول سوسائٹی میں اور اس کے ساتھ ساتھ حکومت میں. اور دیکھیے, آپ نے بڑا ایک جرت مندانہ لیکن آپ نے بڑا ہی ایک محتاط رویہ اپنایا جب آپ نے کہا کہ سپریم کورٹ نے عاجزی کے ساتھ کہا. آج وہ طاقت آ گئی ہے سپریم کورٹ میں کہ وہ کہیں کہ نہیں, ہم ریڈ وارنٹ ایشو کروا دیں گے. تو وہ وقت آنے والا ہے, مگر آج بھی درمیانے آئی تھنک راستے تلاش کیے جائیں گے.
تو کیا کہیں گے ایئر مارشل مسعود اختر صاحب, اب کیا ایسے حالات پیدا ہو چکے ہیں کہ فوج سویلین قیادت بشمول سپریم کورٹ کی برتری سپریمیسی کو تسلیم کرے؟
100% نہیں, لیکن میرے خیال میں جب پرائم منسٹر جی ایچ کیو گئے تو یہ بہت خوشائند بات تھی کہ آرمی چیف نے پرائم منسٹر کو ٹوپی پہن کے سلوٹ کر کے ریسیو کیا اور ان کو 8 گھنٹے کی بریفنگ دی. لوگوں نے بڑا کریٹیسائز کیا کہ جی 8 گھنٹے کی بریفنگ اور اس کے اوپر بہت زیادہ لوگوں نے ناقدانہ رائے دی, لیکن میرے خیال میں بڑی خوشائند بات ہے. لیکن جس چیز کا آپ ذکر کر رہے ہیں وہ 100% آج نہیں ہو سکتا, لیکن فوج کو اندازہ ہے کہ اس کے اوپر وہ ایک بہت ہارڈ لائن نہیں اختیار کر سکتے. تو ہمیں سوچنا پڑے گا کہ ہم کس طرف جا رہے ہیں. فوج میرے خیال میں جس طرح یہ پچھلے انسیڈنٹ جن کا میں واقعات کا ذکر کر رہا ہوں, یہ انڈیکیٹ کر رہے ہیں کہ ہم اس سمت میں ضرور جا رہے ہیں, جو کہ خوشائند بات ہے.
سامعین کے خطوں سے ترتیب دیا ہوا پروگرام پیش خدمت ہے, آپ کا خط ملا. سب سننے والوں کو عارف وقار کا سلام پہنچے.
آپ ہم سے کچھ پوچھنا چاہیں یا ہمیں کچھ بتانا چاہیں تو خط لکھ کر ہم سے رابطہ کر سکتے ہیں. پتہ ہے پوسٹ باکس 3101 اسلام آباد. آپ کے خطوں کے جواب ہر اتوار کو سیربین میں دیے جاتے ہیں.
اور اب کھیلوں کا احوال عبدالرشید شکور کی زبانی.
آسٹریلیا اور پاکستان اے کے درمیان دبئی میں کھیلا گیا 4 روزہ میچ ڈرا ہو گیا. آج میچ کے آخری دن پاکستان اے کی دوسری اننگز میں کپتان اسد شفیق اور عابد علی نے نصف سینچریاں اسکور کیں. عابد علی نے پہلی اننگز میں بھی نصف سینچری بنائی تھی. آسٹریلوی اسپنر جان ہالینڈ نے 5 وکٹیں حاصل کیں. اس سے پہلے آسٹریلیا نے اپنی پہلی اننگز 494 رنز 4 کھلاڑی آؤٹ پر ڈکلیئر کر دی تھی. مچل مارش نے 162 رنز کی عمدہ اننگز کھیلی. بنگلہ دیش میں جاری ایشیا کپ انڈر 19 کرکٹ ٹورنامنٹ میں آج سری لنکا انڈر 19 نے پاکستان انڈر 19 کو 23 رنز سے ہرا دیا. یہ اس ٹورنامنٹ میں پاکستانی ٹیم کی مسلسل دوسری شکست ہے. گزشتہ روز اسے بنگلہ دیش نے شکست دی تھی. سری لنکن ٹیم پہلے بیٹنگ کرتے ہوئے 200 رنز پر آؤٹ ہو گئی. فاسٹ بالر ارشد اقبال نے 35 رنز دے کر 6 وکٹیں حاصل کی, لیکن جواب میں پاکستان انڈر 19 کی ٹیم 8 وکٹوں پر 177 رنز بنا پائی. ایشیا کپ میں حصہ لینے والی ہانگ کانگ کی ٹیم کے وکٹ کیپر بیٹسمین کرس کارٹر نے کرکٹ کو الوداع کہہ کر پائلٹ بننے کا فیصلہ کیا ہے اور اس سلسلے میں آسٹریلیا میں ہوا بازی کے ایک اسکول میں داخلہ لے لیا ہے. کارٹر ہانگ کانگ کی طرف سے 11 ون ڈے اور 10 T20 کھیلے ہیں. چیمپئنز لیگ میں آج ریال میڈرڈ کا مقابلہ ماسکو سے ہو رہا ہے. مینچسٹر یونائیٹڈ کی ٹیم ویلنسیا کا سامنا کر رہی ہے. مینچسٹر سٹی ہافنہائم کے مد مقابل ہوگی اور بائن میونک کا مقابلہ آئی ایکس سے ہے. آئرلینڈ کے 2 کرکٹرز پال اسٹرلنگ اور کیوین اوبرائن اس ہفتے شارجہ میں شروع ہونے والی افغان پریمیئر لیگ میں حصہ لیں گے. یہ دونوں کندھار کی نمائندگی کریں گے, جس کے کپتان نیوزی لینڈ کے برینڈن میکیولم ہیں. بارسلونا کی انتظامیہ ابھی تک یہ فیصلہ نہیں کر پائی کہ اسے مینچسٹر یونائیٹڈ کے پال پوگبا کو حاصل کرنے کے لیے پیشکش کرنی چاہیے یا نہیں. پال پوگبا جنوری میں یونائیٹڈ چھوڑنے کی خواہش رکھتے ہیں. اس کی وجہ مینیجر ہوزے مورینیو کے ساتھ ان کے ناخوشگوار تعلقات ہیں. جنوبی افریقہ اور زمبابوے کے درمیان دوسرا ون ڈے انٹرنیشنل کل بلوم فاؤنٹین میں کھیلا جائے گا.
کھیلوں کا احوال عبدالرشید شکور کی زبانی. ہماری ویب سائٹ bbcurdu.com پر ایک خبر ہے. دیامیر بھاشا ڈیم کے لیے بزرگوں کی ہڈیاں تک قربان کر دیں. کیا مطلب ہے اس کا؟ کیا کہا گیا ہے؟ بین السطور سمجھنے کی کوشش کیجیے گا. فی الوقت تو سیربین کا نصف آیا. اس موقع پر خاص خاص خبروں کا خلاصہ آتا ہے. خبروں کی ذمہ داری عبداللہ فاروقی کی ہے.
چیف جسٹس آف پاکستان میاں ثاقب نثار نے آج اپنے ریمارکس میں سابق فوجی صدر جنرل ریٹائرڈ پرویز مشرف کو یقین دہانی کرائی ہے کہ وہ وطن واپس آئیں، انہیں عدالت میں پیش ہونے سے قبل گرفتار نہیں کیا جائے گا۔ اقوام متحدہ کے فلسطینی پناہ گزینوں کے ادارے کے کارکنان نے فنڈنگ میں کٹوتی اور ملازمتیں ختم کیے جانے کے خلاف غزہ میں احتجاجاً دو روزہ ہڑتال کا آغاز کیا ہے۔ اس دوران ادارے کی طبی سہولیات اور 300,000 اسکولوں کی کلاسیں متاثر رہیں گی۔ انڈین پولیس نے مظاہرہ کرنے والے 10,000 کسانوں کے ساتھ جھڑپوں کے دوران انہیں منتشر کرنے کے لیے آنسو گیس پھینکی ہے اور ان پر واٹر کینن کا استعمال کیا ہے۔ ترکی میں تفتیش کاروں نے 417 افراد کی گرفتاری کا حکم دیا ہے جن پر خطی رقم کی منی لانڈرنگ کا الزام ہے۔ اور رواں سال طبیعت کا نوبیل انعام 3 سائنسدانوں کو دیا گیا ہے جن کا تعلق امریکہ، فرانس اور کینیڈا سے ہے۔
خاص خاص خبروں کا خلاصہ آپ نے عبداللہ فاروقی سے سنا۔ انڈونیشیا میں زلزلے کے بعد سونامی آنے کے واقعے میں اب تک 1300 سے زیادہ افراد ہلاک ہو چکے ہیں، تعداد میں اضافے کا خدشہ ہنوز برقرار ہے۔ امدادی ٹیمیں اب تک مضافاتی علاقوں میں نہیں پہنچ سکی جہاں ممکنہ طور پر ملبے میں متعدد لاشیں موجود ہیں۔ واقعے کو کئی دن گزرنے کے بعد شہریوں میں امدادی کاموں میں تعطل اور ابتر نظام امداد کے باعث شدید بے چینی ہے۔ بی بی سی کے نامہ نگاروں کے مراسلوں کا خلاصہ ناظر ظفر کی زبانی۔
انڈونیشیا میں زلزلے کے بعد سونامی کے واقعے کو 4 روز گزر چکے ہیں۔ کئی مضافاتی مقامات تک اب تک امدادی ٹیموں کی رسائی ممکن نہیں ہوئی جہاں بہت سی لاشوں کے ملبے تلے دفن ہونے کا امکان ہے۔ انفراسٹرکچر کی تباہی کے باعث امدادی سامان پہنچانے میں دشواری ہے جبکہ بعض علاقوں تک رسائی بالکل ناممکن ہے۔ انڈونیشیا کی حکومت نے عالمی سطح پر مدد کی اپیل کی ہے۔ حکومت کا کہنا ہے کہ ہوائی ٹرانسپورٹ اور بھاری مشینری کی فراہمی میں مدد کی جائے۔ امدادی تنظیم ریڈ کراس کا کہنا ہے کہ ایک چرچ میں سے 30 بچوں کی لاشیں نکالی گئی ہیں۔ انہی کی ایک اہلکار آئرس وین ڈینیز نے بی بی سی سے گفتگو کرتے ہوئے کہا،
وی آر شپنگ ان ا لٹ آف ریلیف گڈز، تھنک اباؤٹ بلینکٹس، واٹر ٹرکس، باڈی بیگز، فیلڈ کچنز۔
ہم بہت سا امدادی سامان پہنچا رہے ہیں جیسا کہ کمبل، پانی کے ٹرک، باڈی بیگ، کھانے کا سامان۔ ہمیں بہت سا سامان لانا ہے اور ہم یہ جلد سے جلد کرنے کی پوری کوشش کر رہے ہیں۔ سچی میں ہمیں شہر کے مرکز میں جانا ہے لیکن سڑک پر موجود ملبے کے باعث ہماری ایمبولینس وہاں نہیں جا سکتی، اور کشتیوں میں آنے والا سامان ساحلی شہر مکسر سے متاثرہ علاقے تک پہنچانے میں 10 گھنٹے لگتے ہیں۔
برطانوی خیراتی ادارے آکسفیم کی ایک کارکن کے مطابق اس وقت ان کی ترجیح صاف پانی پہنچانا ہے، جبکہ خوراک کے علاوہ عارضی کیمپوں کی چادریں اور ذاتی صفائی کا سامان بھی پہنچایا جا رہا ہے۔ ان کا کہنا ہے کہ ان کی کوشش ہے کہ بچوں اور معذور افراد کو پہلے بچایا جائے۔ متاثرہ علاقے میں بڑی تعداد میں لاشوں کی اجتماعی تدفین کی جا رہی ہے۔ انڈونیشیا کی پولیس میڈک محکمے کے ایک اہلکار نے اس کی وجہ یوں بتائی،
وہ لاشیں جن کی شناخت نہیں ہو سکی ان کے لیے ہمارے پاس اور کوئی راستہ نہیں ہے کہ ان کو فوراً دفنا دیا جائے تاکہ تعفن پورے علاقے میں نہ پھیلے اور بیماری پھیلنے سے بچا جا سکے۔
علاقے میں کئی لوگ اب تک اپنے رشتہ داروں کی تلاش میں ہیں۔ دیوی پرسستی کے شوہر ازوان انہیں مردہ سمجھ کر ان کی لاش تلاش کرتے رہے ہیں جبکہ وہ ایک ہوٹل سے نکلنے کی کوشش میں بے ہوش رہنے کے بعد لاپتا تھیں۔
میں ہوٹل سے نکلنے کی کوشش کرتی رہی، اسی دوران ایک بڑی لہر نے مجھے آ لیا۔ جب مجھے ہوش آیا تو میں ہوٹل کے سامنے گلی میں پڑی تھی اور میں نے سنا کہ سب لوگ سونامی سونامی چلا رہے ہیں۔
پولو شہر میں بی بی سی کے ایک نامہ نگار کے مطابق زلزلے میں بچ جانے والے افراد میں شدید بے چینی اور غصہ پایا جاتا ہے۔ اب تک پینے کا صاف پانی مہیا نہیں کیا جا سکا، بجلی بحال نہیں ہو سکی، جبکہ کسی کو معلوم نہیں ہے کہ مدد کے لیے کس کے پاس جائیں۔ پولیس نے ایک دکان پر ہلا بولنے والے ایک ہجوم کو منتشر کرنے کے لیے ہوائی فائرنگ کی۔
انڈونیشیا کا زلزلہ اور سونامی کے بعد آئی تباہی۔ دیامیر بھاشا ڈیم کے لیے سپریم کورٹ کے چیف جسٹس کی جانب سے چندے کی مہم کے اعلان کے بعد وزیر اعظم نے بھی بیرون ملک بسنے والے پاکستانیوں سے مہم میں شامل ہونے کی اپیل کی، لیکن ابھی ڈیم بننے میں بہت وقت باقی ہے۔ اس کے لیے درکار لاگت کے لیے چندہ جمع کرنے کا سلسلہ جاری صحیح، مگر فی الحال یہ واضح نہیں کہ مطلوبہ رقم آئے گی کہاں سے، پوری کیسے ہوگی۔ گلگت بلتستان کے ضلع دیامیر کی وادی کھمبری کے رہنے والے جن کے گھروں کی جگہ یہ ڈیم بننا ہے، وہ یہ وقت کیسے گزار رہے ہیں؟ علاقے میں صدیوں سے آباد خاندانوں سے ظفر سید ملے۔
دیامر بھاشا ڈیم تو جب بنے گا تب بنے گا، لیکن ضلع دیامر کی وادی کھمبری کے کئی دیہات ابھی سے کھنڈر کا منظر بن کر رہ گئے ہیں اور ان کے باسی بے گھر ہو کر دوسرے علاقوں میں جا بسے ہیں۔
یہ ڈیم بن گیا تو ہم اس کے لیے سب لوگوں کے لیے فائدہ تھا، اس وجہ سے ہم نے سب پورا علاقہ، ہمارا دادا پردادا سب اس جگہ میں ختم ہو گیا۔ یہ علاقہ کا ایک گلاس پانی ہم پورے پاکستان سے برابر نہیں کر سکتے تھے، لیکن ہم مجبوری تھے، ہم نے حکومت کو فائدہ ہے تو ہمارا یہ سب پرواہ نہیں۔
ان لوگوں نے پہلے ہی سے یہ علاقہ کیوں خالی کیا؟
تو یہ کہتا ہے کہ یہ مالیہ دیتا ہے، باہر کے لوگ ہے اور ہم یہاں کے مالک ہے، یہ غیر مالک ہے۔ ہر علاقے میں یہ ڈاکہ شاکہ بھی ہوتا ہے، اس طرح کوئی معاملات ایک دو جگہوں میں ہوا تو پھر ہم نے انتظامیہ والوں کے پاس بھی گیا، ہر جگہ میں گیا اپنا، تو کوئی دفاع کے لیے کوئی چوکی فلان پستان کوئی فوج کا سسٹم نہیں ہوا۔ تو میں نے سوچا ان لوگوں سے لڑائی کر، فساد جھگڑا کر، دشمنی کر کے علاقہ سے اٹھنا سے بہتر یہ ہے، پہلے اٹھیں گے۔
اصل میں یہ لوگ سونے وال قبیلے سے تعلق رکھتے ہیں، جنہیں نچلی ذات کا اور غیر مالک سمجھا جاتا ہے۔ یہی وجہ ہے کہ ڈیم کی رقم کے لین دین میں اختلاف کی وجہ سے ان پر اونچی ذات والوں کا دباؤ آیا اور انہیں علاقہ چھوڑنے پر مجبور ہونا پڑا۔
آج کل ملک بھر میں دیامر بھاشا ڈیم بنانے کے لیے چندہ مہم زوروں پر ہے اور کوئی اس کے لیے ایک دن کی تنخواہ عطیے میں دے رہا ہے، کوئی دو دن کی، لیکن اس وادی کھمبری میں رہنے والوں نے نہ صرف اپنی سرزمین، اپنے گھر بار، بلکہ اپنے بزرگوں کی ہڈیاں تک قربان کر دی ہیں۔
انتظامیہ نے وادی کھمبری کے لوگوں کی آبادکاری کے لیے اب تک کیا اقدامات کیے ہیں؟
ظاہر ہمیں ان کی تکلیف کا احساس ہے کہ وہ اپنا علاقہ چھوڑ کے مانسرا سائڈ پہ سیٹل ہو چکے ہیں، اگرچہ وہ کچھ جلد ہی چلے گیا ہے، چونکہ ابھی ڈیم بننے میں کوئی 8-10 سال کا عرصہ لگے گا، پھر پانی آنے میں مزید 1-2 سال کا عرصہ لگے گا، لیکن وہ پہلے ہی چلے گئے ہیں، لیکن اس کے باوجود ہمیں ان کا احساس ہے کہ ان کو جلد از جلد سیٹل کر دینا چاہیے۔
حکومت نے کھمبری کے سونے وال متاثرین کو آباد کرنے کے لیے اس مجوزہ ماڈل ولیج میں پلاٹ دینے کا وعدہ کیا تھا۔ فی الحال ایماں کی حرارت والوں نے یہاں ایک مسجد بنا دی ہے، باقی اللہ ہی اللہ ہے۔ ظفر سید، بی بی سی نیوز، چلاس۔
پاکستان واٹر پارٹنرشپ کے ڈائریکٹر، وزیر اعظم کی موسمیاتی تبدیلی کی ٹاسک فورس کے سابق رکن پرویز عالم سے ہماری ساتھی عالیہ نازکی نے بات کی، پوچھا کہ کیا ڈیم بننے سے پاکستان کے تمام مسائل حل ہو جائیں گے؟
نہیں، تمام تو نہیں حل ہوں گے، لیکن بہت سارے مسائل حل ہو جاتے ہیں۔ ہم تقریباً 7.1 ملین ایکڑ فٹ پانی اس میں سیو کر سکیں گے اور 4500 میگا واٹ جو ہے نا وہ بجلی پیدا کریں گے، جس کے ساتھ ہماری جو بجلی کی ضروریت یہاں کی بھی اور جو گلگت بلتستان کی ہے وہ تقریباً پوری ہو جاتی ہے۔ تو کافی حد تک یہ جو ہے نا ہمیں ہیلپ کرے گا، اس کو کہتے ہیں یہ ڈیم جو ہے، اور نیچے جو ہمارا ڈیم ہے تربیلا کا، اس کی زندگی بھی یہ تقریباً 30-35 سال بڑھا دے گا۔
اچھا، لیکن ڈاکٹر صاحب، کچھ ماہرین یہ بھی کہتے ہیں کہ اس وقت جو پانی کے استعمال کا نظام ہے پاکستان میں، واٹر مینجمنٹ ہے، وہ اتنی ناقص ہے کہ ڈیم بنے یا نہ بنے کوئی خاص فرق نہیں پڑے گا۔
نہیں، ایسی کوئی بات نہیں ہے، وہ ایک اسکول آف تھاٹ ہے۔ دیکھیں، پانی ہمیں پھر بھی بچانا چاہیے، جو ان سے زراعت کے اندر پانی ہے نا، جو کراپس ہم گرو کر رہے ہیں جیسے شوگر کین ہے، کاٹن ہے، یا کسی حد تک جو چاول کی فصل ہے، ان کو ریشنلائز کرنا پڑے گا، یہ فصلوں کو جو ان سے ان کی پیداوار کو بڑھائیں اور اس میں پانی کم استعمال کریں، وہ واٹر امپروومنٹ ضرور لائیں۔ لیکن یہ ڈیم کا متبادل نہیں ہوتے۔ ہندوستان اس وقت جو ان سا ہے وہ تقریباً 4500 ڈیم بنا چکے اور 500 ڈیم بنا رہا ہے۔ ہماری واٹر سیکورٹی کی حالت اتنی بری ہے کہ ہمیں جو کام پچھلے 50 سال میں کر لینا چاہیے تھا، یہ اب دیر سے ہو رہا ہے، لیکن میں سمجھتا ہوں کہ پاکستان نے وہ قدم صحیح طریقے سے اٹھا لیا اور ہم انشاءاللہ یہ ڈیم جو ہے جلد از جلد بنائیں گے۔
اچھا ڈاکٹر صاحب، کلائمیٹ چینج اور اس کے خطرات کے تناظر میں ماہرین یہ بھی کہتے ہیں کہ شاید بڑے ڈیم دراصل اتنا فائدہ نہیں دیں گے۔
نہیں جی، یہ ویو ہے یہاں پر جو ہے نا، لوگوں کا خیال ہے کہ جی جس طرح گلوبل وارمنگ ہوگی جو ہے نا پانی کم ہو جائے گا۔ ہم کبھی بھی ڈیم جو ہے نا جی وہ 5-10-20 سال کے ڈیٹا کے اوپر نہیں بناتے، ہم کم از کم 500-1000 سال کے ڈیٹا کے اوپر بناتے ہیں۔ جس وقت بھی فلڈ آئے گا، پچھلا ہمارا جب فلڈ آیا تھا تو ہم نے 55 ملین ایکڑ فٹ پانی جو ہے نا اس میں ضائع کیا، جس کی مالیت تقریباً 55 ارب ڈالر بنتی ہے۔ تو ہم جو ہے نا اس کے اوپر اپنے جو سیٹس ہیں ہمارے وہ بھی ہم بچا لیتے ہیں۔ اور دوسری چیز جو ڈیم کے ساتھ ہم کرتے ہیں وہ یہ ہے کہ جس طرح کلائمیٹ چینج آئے گی، ضروری نہیں کہ ڈیم پوری طرح بھرے، اگر ڈیم کم بھی بھرتا ہے لیکن ہم اس پانی کو ریگولیٹ کر سکتے ہیں۔ وہ پانی جہاں اشد ضرورت ہوگی، جہاں ڈراؤٹ ہوگا، تھر کے اندر ہمارے مین مسائل ہیں، چولستان میں مین مسائل ہیں، جہاں جہاں ہمیں جونسی تکلیف پانی پینے کی بھی آتی ہے، زراعت کے اندر آتی ہے، دوسرے ہمارے سیکٹر ڈیولپمنٹ سیکٹرز ہیں، وہاں پر ہم اس پانی کو استعمال کر سکتے ہیں۔
دیامیر بھاشا ڈیم پر جاری بحث میں ایک اہم پہلو ڈیم کی فنڈنگ کا بھی ہے, اور یہ بحث جاری ہے کہ کیا اتنا بڑا منصوبہ چندہ جمع کر کے مکمل ہو سکتا ہے. اسی موضوع پر ہماری ساتھی عالیہ ناسکی نے لاہور یونیورسٹی آف مینجمنٹ سائنسز کے شعبہ معاشیات سے وابستہ ڈاکٹر سہر اسد سے بات کی. پوچھا, اگر فنڈنگ مسئلہ ہے تو کیا حکومت کو پانی کے دیگر وسائل پر توجہ نہیں دینی چاہیے؟
اس میں دو تین اسپیکٹس ہیں. دیکھیں, ڈیم جو ہے, جو بھی لارج انفراسٹرکچر پروجیکٹس ہوتے ہیں اس میں ایک جو معاشی اس کے پہلو ہیں اس کو دیکھنا پڑتا ہے. اس میں جو سب سے بڑا جو اس میں سب سے اہم بات ہے وہ ہے کہ کاسٹ کیا ہے اور بینیفٹ یعنی فائدہ کیا ہے اور اس کی کاسٹ کیا ہے اور یہ کاسٹ وقت کے ساتھ کس طرح تبدیل ہوگی. تو اس میں ایک تو یہ سب سے بڑا جو ایشو ہے کہ بیسیکلی یہ کاسٹ اور فائدے کا, اور یہ ٹائم کے ساتھ کیسے کیسے بدلے گا, کیونکہ جو دوسرے ممالک میں اور پوری دنیا میں ایسے بڑے پروجیکٹس کی یہ بارے پر ریسرچ کی گئی ہے, تحقیق کی گئی ہے, وہاں سے یہ پتہ چلا ہے کہ یہ جو کاسٹ ہوتی ہے یہ 30% سے لے کے 500% تک بڑھ جاتی ہے پروجیکٹ ختم ہونے تک, اور اس کی جو ایوریج ہے وہ تقریباً آلموسٹ 100% ہے, یعنی کہ تقریباً ڈبل ہو سکتی ہے. اور ایسے ہی پروجیکٹس میں یہ بھی دیکھا گیا ہے
کہ لگتا ہے کہ خرچوں اور فائدے کا اگر جائزہ لیا جائے, اگر ایک کاسٹ بینیفٹ انالیسس کیا جائے, تو جتنا خرچہ آئے گا کیا آپ کو لگتا ہے ڈیم بنانا ہی سب سے اچھا, سب سے سستا اور سب سے پائیدار حل ہے اس وقت پاکستان کے پانی کے مسئلے کے لیے؟
میرا خیال ہے کہ اس میں سب سے پہلے تو جو سب سے اہم بات ہے کہ اس پہ یہ مختلف آپشنز کو دیکھنا چاہیے, جیسے کہ بڑا ڈیم یا چھوٹے ڈیم یا اور جو پروجیکٹس ہیں. مطلب ایک بہت بڑا مسئلہ پانی کی صفائی کا بھی ہے, کلین واٹر کو, واٹر کوالٹی کا بہت بڑا مسئلہ ہے. تو اس میں ہمیں, میرا خیال ہے کہ جو چیز مسنگ ہے وہ ہے تحقیق. تو مطلب کہ آپ ایک جگہ پر, اس کو ہم ایک طرح سے کاسٹ بینیفٹ انالیسس کہتے ہیں, کہ اگر اس میں آپ ایک روپیہ جہاں لگائیں گے وہاں سے آپ کو سب سے زیادہ فائدہ کہاں سے ہوگا. تو میرا خیال ہے کہ ان مطلب ساری جو آپشنز ہیں ان کو ایکسپلور کرنے کی ضرورت ہے. سب سے پہلے ایک اس پہ بہت اہم اور ڈیٹیل میں اسٹڈی ہونی چاہیے کہ مطلب ہر جو یہ ہر جو مختلف آپشنز ہمارے پاس اویلیبل ہیں ان میں سے سب سے زیادہ فائدہ ہمیں کہاں سے ہو سکتا ہے. تو میرے پرسنل خیال میں کہ سب سے پہلے تو یہ اس پہ ریسرچ ہونی چاہیے.
پاکستان کے صوبہ بلوچستان کے دو مختلف علاقوں میں سیکیورٹی فورسز پر ہونے والے حملوں میں کم از کم 3 اہلکار ہلاک اور 10 زخمی ہوئے ہیں. حکام کے بقول تینوں سیکیورٹی اہلکاروں کی ہلاکت کا واقعہ آبران میں پیش آیا, جہاں سیکیورٹی فورسز کے قافلے کو نشانہ بنایا گیا. تفصیل کے ساتھ کوئٹہ سے محمد کاظم.
ان میں سے ایک واقعہ ضلع آبران میں آبران ٹاؤن اور پیراندر کے درمیان پیش آیا. آبران میں انتظامیہ سے تعلق رکھنے والے ایک اہلکار نے بتایا کہ اس علاقے میں نامعلوم مسلح افراد نے گاڑیوں کی آمد رفت کے راستے پر دھماک خیز مواد نصب کیا تھا. یہ دھماک خیز مواد اس وقت پھٹ گیا جب سیکورٹی فورسز کا ایک قافلہ آواران سے پیراندر کی جانب جا رہا تھا. دھماکے کے باعث 3 سیکورٹی اہلکار ہلاک اور 8 زخمی ہو گئے. زخمی اہلکاروں کو ابتدائی طبی امداد کے لیے آواران میں مقامی اسپتال منتقل کیا گیا.
یہ تھے کوئٹہ سے محمد کاظم. انڈیا میں زرعی انقلاب آنے کے ساتھ ساتھ پیداوار بڑھانے کے لیے کیمیائی مادوں کا استعمال بھی بے تحاشا بڑھ گیا ہے, مگر اب اس کے بجائے انڈیا میں نامیاتی زراعت یا آرگینک فارمنگ پہ اضافہ ہو رہا ہے. اور شمال مشرقی ریاست سکم کو 2 پہلے کیمیکل سے مکمل طور پر پاک قرار دے دیا گیا, لیکن کیا باقی انڈیا کے کروڑوں کاشتکاروں کو بھی آرگینک فارمنگ پر قائل کیا جا سکتا ہے؟ ریاست سکم کے دارالحکومت گینگٹوک کے نزدیک گاؤں رومیٹیک سے یوگیتا لامے کی رپورٹ, سمرہ فاطمہ کی زبانی.
تقریباً 2 سے ان کھیتوں میں کوئی کیمیائی کھاد نہیں پڑی ہے. نہ صرف یہاں اگے چاول مکمل آرگینک ہوں گے بلکہ پوری ریاست سکم کی تمام پیداوار بھی. اور کاشتکاروں کو اس پر آمادہ کرنا یقیناً آسان نہیں تھا. کرما بھوٹیا بھی 2003 میں ریاستی حکومت کی طرف سے آرگینک زراعت اپنانے کی مخالفت کرنے والے کسانوں میں شامل تھے.
2-3 یہ پیداوار بہت کم ہوا, تو اس ٹائم میں ہم لوگ یہ جو یونگ کرشک لوگ تھوڑی سی ٹوٹ بھی گیا تھا کہ یہ آرگینک نان آرگینک کرنے سے یہ ٹھیک نہیں ہوتا ہے کہ پیداوار پورا ٹوٹل ختم ہو گیا. تو اس ٹائم میں سرکار نے ایک ایشورنس دیا ہے کہ 2-3 کا جو آپ لوگ کا پیداوار کم ہوگا उसका भरपाई करेंगे। हमने ट्राई कंटिन्यू करने के बाद में वो एज इट इज़ फिर रिवाइव हुआ कि पैदावार पहले जैसा होने शुरू हो गया।
सिक्किम में केमिकल इस्तेमाल करने वालों को जुर्माना बल्कि जेल भी हो सकती है।
ये अभी तक हैं बाहर ही जाते हैं।
रियासत के सेक्रेटरी बराए ज़राअत खोरलू भूटिया इस फैसले की वजह बताते हुए कहते हैं,
ये जो इस तरीका से करने से हम लोगों को क्लाइमेट चेंज से भी बच पाएगा, बच लेंगे और ये कार्बन इमिशन बहुत कम होंगे। सारा सिक्किम का जनता और बाहर से जितना भी लोग आएंगे वो लोगों को केमिकल फ्री एयर, पानी भी मतलब शुद्ध हो, हवा भी शुद्ध हो, और ये बायोडाइवर्सिटी जो है सबसे इम्पोर्टेंट है कि उसको संरक्षण करें।
रियासत को केमिकल से पाक करार दिए जाने के बाद से वहाँ सियाहत में 70% इजाफा हुआ है। पूरे इंडिया में केमिकल से पाक खुराक की तलब बढ़ रही है, लेकिन फिलवक्त सिक्किम इतनी चीज़ें नहीं उगाता है कि उन्हें पूरे मुल्क में बेचा जा सके।
सिक्किम ऑर्गेनिक फार्मिंग, समरा फातिमा ने योग्यता लमाई की रिपोर्ट आपके लिए पेश की। सरबीन आप बीबीसी उर्दू सर्विस से सुन रहे हैं।
इतना सन्नाटा क्यों है भाई?
लाइट्स, कैमरा, एक्शन।
मेरे बारे में इतना मत सोचना, दिल में आता हूँ समझ में नहीं। कि मैं हूँ हीरो
तेरा। बॉक्स ऑफिस का बादशाह कौन? फिल्म हिट रही या मिस?
कौन कमबख्त बर्दाश्त करने को पीता है?
हम तो पीते हैं कि यहाँ पर बैठ सके, औरों को भुला सके।
बॉलीवुड की दिलचस्प खबरें, बड़े बड़े स्टार्स के साथ छोटी छोटी मुलाकातें और खट्टी मीठी बातें, फिल्म स्टार्स की पॉपुलैरिटी और कॉन्ट्रोवर्सीज, पर्दे के पीछे क्या है, सुनिए ये सब कुछ हर शनिचर की शाम सैरबीन में आपकी अपनी नुसरत जहां के साथ।
गुजरात ता बंगाल, पंजाब ता मध्य प्रदेश और आंध्र प्रदेश से महाराष्ट्र तक भारत की तमाम रियासतों के शहरों और कस्बों में हिंदू मजहब के इंतहा पसंद अब मकबूल हो चुके हैं। हिंदी सर्विस के हमारे साथी राजेश जोशी ने यह समझने समझाने की कोशिश की कि हिंदू मजहब मंदिरों से निकलकर सड़कों पर कौमी सियासत को तकसीम करने के लिए क्यों और कैसे इस्तेमाल हो रहा है।
हम बजरंग दल के सीधे
वादा करते हैं आतंकवादी बाबर हुमायूं औरंगजेब का नामो निशान मिटा देंगे, जिसके दिल में श्री राम के लिए नफरत होगी इस धरती से वो इंसान मिटा देंगे। जय श्री राम।
पर नमक हरामी अपने ही देश से है कर जाते, अब ऐसों को चुन चुन कर मारा जाएगा। श्री राम कसम टुकड़ों में काटा जाएगा।
राष्ट्रीय स्वयंसेवक संघ के सरसंघ चालक मोहन भागवत के सामने कोई छोटी चुनौती नहीं थी। दिल्ली में 3 दिन तक चले सम्मेलन में उन्होंने दुनिया को समझाने की कोशिश की कि संघ कानून और संविधान का पालन करने वाला एक जिम्मेदार संगठन है, लेकिन उन्हें यह भी ध्यान रखना था कि उनके बयान से संघ के एजेंडे को सड़कों पर लागू करने वाला बजरंग दल का कार्यकर्ता हताश न हो। इसीलिए उन्होंने हैरानी जताई कि लिंचिंग का एक तरफा विरोध किया जाता है।
अब लिंचिंग पर आवाज करते हैं और गौ तस्कर हमला करते और हिंसा करते उस पर आवाज नहीं होती, ये दोगली प्रवृत्ति छोड़नी चाहिए।
भागवत ने एक तरह से लिंचिंग का विरोध करने वालों को कटघरे में खड़ा कर दिया कि वो तब कुछ नहीं बोलते जब गो तस्कर हमला करते हैं। इसे अंग्रेजी में वॉट अबाउटरी कहा जाता है, यानी जघन्य अपराध का विरोध करने वालों को ही कटघरे में खड़े करना। पर इससे भी ज्यादा भागवत के ये शब्द उन तमाम गोरक्षकों के लिए आशीर्वाद की तरह थे जो गाय की रक्षा के नाम पर जान लेने में नहीं हिचकते। अठारहवीं शताब्दी के अमेरिका में गोरे यूरोपियन लोगों की भीड़ अफ्रीकी मूल के काले लोगों को बिना मुकदमे सुनवाई के पीट पीट कर या फांसी पर लटका कर मार डालती थी। इसको लिंचिंग कहा गया। हिंदी भाषा में लिंचिंग शब्द का प्रयोग पिछले 3-4 साल में धड़ल्ले से होने लगा है, क्योंकि लिंचिंग की घटनाएं बढ़ी हैं और गोरक्षा के नाम पर हुई लिंचिंग के ज्यादातर शिकार मुसलमान रहे हैं। सवाल है कि हिंदू इतना गुस्से में क्यों है? विश्व हिंदू परिषद के अंतर्राष्ट्रीय कार्यकारी अध्यक्ष आलोक कुमार इसका कारण बताते हैं।
अयोध्या की लड़ाई में ये प्रश्न तीखे होकर उभरे और जिस दिन वो ढांचा गिरा, और मैं मानता हूँ कि वैसे ना गिरता तो भी ठीक होता, पर उस दिन से हिंदुओं की हीन भावना पर एक बड़ा अंतर पड़ा। उनको लगा कि ये नित्य हमारे सामने हमारी जाति के अपमान के लिए जो खड़ा किया था हमने उसको हटा दिया है। अब हिंदू आत्मविश्वस्त होकर के अपने जीवन को अपने मूल्यों को एजर्ट कर रहा है, ये अंतर मैं देखता हूँ और ये अंतर हिंदुओं के सब वर्गों में देखता हूँ।
संघ की राजनीति की बारीक जानकारी रखने वाली पत्रकार राधिका रामाथेशन भी मानती हैं कि इस गुस्से का सबसे उग्र रूप अयोध्या आंदोलन के दौरान सामने आया था।
मुझे बड़े पैमाने में अयोध्या का आंदोलन जब विहिप और फिर भाजपा दोनों ने मिलकर संगठित किया है, उस समय ये क्रोध हमें जरूर देखने को मिला और जो आवाजें निकलती थी उस समय यही कहते थे कि ये दबा कुचला समाज है, इनके ऊपर ये गुलामी के शिकार हैं कई कई सदियों से, तो अभी हमें एक चैनल सा मिल गया है, एक आउटलेट सा मिल गया है और ये जो आप देख रहे हैं ये मस्जिद पे जो आक्रमण हो रहा है या डिस्प्यूटेड स्ट्रक्चर जो विवादित स्थल जो भी कहिए, ये एक तरह से हमारा गुस्सा प्रकट हो रहा है।
विश्व हिंदू परिषद के नेता आलोक कुमार मानते हैं कि ये हिंदुओं के हीन भावना से बाहर निकलने का संकेत था।
मैं मानता हूँ कि 1000 वर्ष की गुलामी के कारण हिंदुओं में बहुत हीन भावना थी अपने प्रति भी, व्यक्तिगत तौर पे और सामूहिक तौर पर। हमारे देश के विज्ञापनों में ऐसा हो गया था कि कोई चीज़ अच्छी है ये कहने के लिए या तो इम्पोर्टेड कहते थे और अगर भारत में बनती थी तो उसको इम्पोर्ट क्वालिटी की कहते थे।
संघ परिवार और उससे जुड़े किसी भी संगठन के लोगों से बात करें, वो मानते हैं कि हिंदुओं के साथ पिछले 1000 साल से ज्यादतियां होती आई हैं। विश्व हिंदू परिषद के आलोक कुमार,
मैं इसको ब्रिटिश काल को भी और मुगल काल को भी कहता हूँ, क्योंकि मुगल काल के आक्रांता तो बाहर से आए थे, वो एक विदेशी संस्कृति की श्रेष्ठता में विश्वास करते थे।
हाँ, लेकिन मुगल तो 1526 में आए बाबर के साथ, 1000 कैसे हुआ?
उसके पहले जो शकों के, हूणों के और बाकी आक्रमण हुए, तो मेरी समझ में ये सब संघर्ष लगभग 1000 साल चला।
इतिहास बताता है कि शक, हूण और कुषाण जैसी जातियां लगभग 2000 साल पहले आई थीं, पर हिंदुत्ववादी संगठनों की सोच ऐतिहासिक तथ्यों से ज्यादा भावनाओं पर टिकी होती है। बजरंग दल के अखिल भारतीय संयोजक सोहन सिंह सोलंकी की नजर में बामियान की बुद्ध मूर्तियों को तोड़ा जाना भी हिंदुओं के साथ ज्यादती का उदाहरण है।
712 में जब मोहम्मद बिन कासिम ने भारत पर आक्रमण किया था, तब से ये भावना जो है हिंदुओं के मन में है कि हमारे देश के राजाओं को, हमारे देश की प्रजा को, हमारे देश की माता और बहनों के साथ जो इतना अत्याचार हुआ है, वो अत्याचार दुनिया में कहीं पर नहीं हुआ है।
RSS के इतिहास बोध पर लगातार गंभीर सवाल उठाए जाते रहे हैं। जिस मुगल राज में हिंदुओं को दबाए जाने की बात संघ के अधिकारी कहते हैं, राजनीति शास्त्र के प्रोफेसर शम्सुल इस्लाम उसे मुगल और ऊंची जातियों का राज बताते हैं।
मुगल राज जो था वो बेसिकली हिंदू ऊंची जाति राज प्लस मुगल राज था। हिमायूं के बाद कोई भी मुगल राजा मुसलमान मां से नहीं है। औरंगजेब कभी भी बादशाह बनने के बाद जंग लड़ने नहीं गया। औरंगजेब की जंग लड़ते थे जयसिंह टू, चाहे शिवाजी के खिलाफ हो, चाहे पंजाब हो, बाबाओं के खिलाफ हो, गुरुओं के खिलाफ हो।
RSS की विश्व दृष्टि में ब्राह्मण संस्कार कितने जरूरी हैं, ये जानने के लिए मैं दिल्ली के नेहरू नगर में सनातन धर्म मंदिर पहुंचा, जहां विश्व हिंदू परिषद इन सभी ब्राह्मण बालकों को वेद पाठ और ब्राह्मण संस्कार की शिक्षा देती है।
ये 10 किशोर सनातन धर्म मंदिर में बैठ करके वेद पाठ कर रहे हैं। बाहर से देखें तो लाजपत नगर का ये इलाका है, दिल्ली में फ्लाईओवर है जहाँ पे गाड़ियाँ आ रही हैं जा रही हैं, जैसा दिल्ली का माहौल है उस तरह का ही है। लेकिन इस मंदिर के अंदर आके ऐसा लगता है कि आप वैदिक युग में पहुँच गए हैं, जहाँ ये बच्चे अपनी पुरानी परंपराओं को सीखते हैं और वेद पाठ का ज्ञान यहाँ अर्जित करते हैं।
इन वेद पाठी ब्राह्मण बालकों में से एक रामचंद्र पांडे की सामाजिक समझ संघ से संबंधित इसी गुरुकुल में विकसित हो रही है।
यहाँ तो सब दोस्त हैं, ब्राह्मण ही हैं।
अच्छा, जो ये आप ब्राह्मण हैं,
तो जो दलित हो उसके साथ एक थाली में खाना खा सकते हैं?
नहीं नहीं नहीं,
क्यों
नहीं खा सकते? अलग उसके साथ बैठ के खा सकते हैं, वो बात अलग है, वो बात दूसरी हो जाती है। लेकिन अभी जैसे अपने धर्म में आए तो नहीं खा सकते हैं।
तो दलित भी तो हिंदू है?
हाँ, दलित हिंदू है तो कह तो रहा हूँ उसके साथ भी खा सकते हैं। लेकिन जैसे अपना एक धर्म है, ब्राह्मण क्षत्रिय वैश्य शूद्र वेदों ने, मतलब भगवान ने सबको एक अलग अलग काम बांटा है, सबको अलग अलग एक काम बांटा है। तो उसमें ब्राह्मण का है बोलना, सबको मतलब सुधारना, सब चीज़ करना। क्षत्रिय का है रक्षा करना, सबकी रक्षा करना। वैश्य का है सबका पालन पोषण करना। और शूद्र का है सबकी सेवा करना। ये काम भगवान ने बांटे हैं सबको। तो अगर धर्म पे आए देखा जाए फिर एक साथ नहीं खा सकते।
इन बच्चों को हिंदू संस्कार तो दिया ही जाता है, साथ ही साथ सेना के प्रति सम्मान का भाव भी जगाया जाता है।
हमारा एक ही लक्ष्य है आर्मी सेना, सीमा की रक्षा करेंगे, देश की रक्षा करेंगे।
तो वेद पढ़ के सीमा की रक्षा कैसे होगी?
फार्म निकलता है उसमें भरते हैं, फिर भाग्य होती है तो चले जाते हैं।
तो वहाँ तो सेना में तो सब लोग होते हैं, जैसे दूसरी जातियों के लोग भी होंगे?
हाँ, तो सबको अलग अलग काम दिया जाता है ना, पंडितों को अलग, दूसरी जातियों को अलग।
सीमा पर लड़ने का काम तो सबको एक जैसा होता है, तो जो दलित है वो भी आप साथ में बैठ के खाना पड़ेगा उसके?
तो कोई नहीं, तो हिंदू ही तो हैं, तो क्या हो गया?
अगर कोई मुसलमान होगा
तो उसके साथ नहीं खा सकते, क्योंकि हमसे वो अलग जाति है। दलित शूद्र तो हिंदू है, वो मुस्लिम है, वो मुगल है, इसीलिए उनसे साथ नहीं खा सकते।
है तो इंसान?
हाँ तो इंसान है, पर अलग है ना।
है तो भारतीय?
तो भारतीय तो क्या हो गया।
इन वेद पाठी बालकों को संस्कृत और वेद की शिक्षा देने वाले युवा आचार्य समीर से मैंने सीधे सवाल किया कि सभी वेद पाठी बच्चे आखिर ब्राह्मण ही क्यों हैं?
वेदों को पढ़ने से पहले जनेऊ का महत्वपूर्ण दिया गया है। बिना यज्ञ पवित्र किए हुए कोई भी वेद नहीं पढ़ सकता, भले वो ब्राह्मण का ही बच्चा क्यों ना हो। मान लीजिए उन्होंने पढ़ भी लिया वेद, यज्ञ पवित्र धारण कर लिया, पर बाद में फिर उनको बहुत दिक्कत होती है, समाज उनको स्वीकार नहीं करता।
ये बच्चे शास्त्र की शिक्षा तो लेते ही हैं, साथ ही उन्हें शास्त्र का महत्व भी बताया जाता है। आचार्य समीर,
अहिंसा परमो धर्मः ये कहा गया, पर उसके पहले जो लाइन है उसको लोग नहीं बताते। अर्थात धर्म के लिए अगर हिंसा करना पड़ा उसके लिए तैयार रहना चाहिए। अगर हमारे धर्म पे कोई व्यक्ति आया तो अगर हमको शस्त्र के की जगह शास्त्र भी उठाने पड़े तो शस्त्र और शास्त्र के माध्यम से हमको करना पड़े, उसके लिए तैयार रहना चाहिए।
लाजपत नगर गुरुकुल की तरह ही देश के अलग अलग हिस्सों में संघ के कई प्रकल्प सक्रिय हैं। इसी का नतीजा है कि कुछ साल पहले जहां इक्का दुक्का कांवड़िए सड़कों पर नजर आते थे, आज हजारों हजार की संख्या में वो हर सावन में उमड़ पड़ते हैं। बजरंग दल के संयोजक सोहन सिंह सोलंकी इसे युवकों के आत्मविश्वास के तौर पर देखते हैं।
लाखों की संख्या में जो युवा सड़क पर आ रहा है, भगवा रंग का झंडा हाथ में लेता जरूर है। वो भगवा रंग का झंडा उसकी भावनाओं का प्रकटीकरण है जो सदियों से भारत में है, वो उसके अंदर था। लेकिन उसको अब लगता है कि हाँ, दुनिया में जब इस्लाम के जो आतंक है उसकी पराजय सामने दिखाई दे रही है, दुनिया में ईसाइयत का जो भोगवाद है वो पराजित होता दिखाई दे रहा है, ऐसे समय में भारत फिर से दुनिया में अपनी महत्वपूर्ण भूमिका निभा सकता है, भारत फिर से महाशक्ति बन सकता है और मैं उसमें भूमिका निभा सकता हूं, ये जो उसकी भावना है उसका प्रकटीकरण के रूप में वो सड़क पर आता है।
अब से 7 साल बाद 2025 में आरएसएस अपनी स्थापना के 100 वर्ष पूरे करेगा। पिछले 9 दशकों से संघ चुपचाप अपना काम करता आ रहा है, कभी सत्ता के समर्थन से और कभी उससे टकराकर। अपने उद्देश्य को हासिल करने में उसने साम दाम दंड भेद की नीति अपनाने में कभी कोई हिचक नहीं दिखाई है और अब उसे लगता है कि वो हिंदू राष्ट्र के उद्देश्य को हासिल करने के बहुत पास पहुँच चुका है।
हिंदू धर्म मंदिरों से निकलकर सियासत को तकसीम करने के लिए सड़कों पर क्यों और कैसे आया, किस किस के हाथ इस्तेमाल हुआ, ये खसूसी रिपोर्ट राजेश जोशी की थी। और इसी पर आज का सैरबीन भी अख्तितम को पहुंचता है। इसके एडिटर थे सकलैन इमाम, प्रोड्यूसर सलीम अहमद काजी, स्टूडियो मैनेजर इस्लामाबाद से आमिर सदीक और लंदन से डोमिनिक डिलागी। मैं अपनी पूरी टीम समेत आपसे इजाज़त चाहूँगा। आखिर में खास खास खबरों का खुलासा अब्दुल्ला फारूकी की ज़बानी।
چیف جسٹس آف پاکستان نے آج اپنے ریمارکس میں جنرل ریٹائرڈ پرویز مشرف کو یقین دہانی کرائی ہے کہ وہ وطن واپس آئیں انہیں عدالت میں پیش ہونے سے قبل گرفتار نہیں کیا جائے گا۔ سابق برطانوی وزیر خارجہ بورس جانسن نے کنزرویٹو پارٹی کی کانفرنس کے دوران اپنی تقریر کو حکومت کے یورپی یونین سے نکلنے کے منصوبے پر تنقید کے لیے استعمال کیا ہے۔ انہوں نے نام نہاد چیکرز ڈیل کو ایک دھوکہ قرار دیا اور حکومت سے کہا کہ وہ اس سے دستبردار ہو جائیں۔ اپنی طرز کے منفرد مشترکہ بیان میں فرانس کی تین اہم وزارتوں نے ایران پر الزام لگایا ہے کہ اس کی وزارت انٹیلیجنس جون میں پیرس میں ایرانی حزب اختلاف کی ریلی پر بم حملہ کرنے کے منصوبے میں ملوث تھی۔ اور اقوام متحدہ کے فلسطینی پناہ گزینوں کے ادارے کے کارکنان نے فنڈنگ میں کٹوتی اور ملازمتیں ختم کیے جانے کے خلاف غزہ میں احتجاجاً دو روزہ ہڑتال کا آغاز کیا ہے۔ یہ بی بی سی اردو سروس ہے۔